الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين أما بعد فإن أحسن الحديث كتاب الله وأحسن الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها فإن كل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم قاف والقرآن المجيد بل عجبوا أن جاءهم منذر منهم فقال الكافرون هذا شيء عجيب أإذا متنا وكنا ترابا ذلك رجع بعيد قد علمنا ما تنقص الأرض منهم وعندنا كتاب حفيظ قرآن مجيد اللہ تعالیٰ کی کتاب ہے. اس کتاب میں جو بنیادی موضوع ہے وہاں جہاں اللہ کی صحیح پہچان ہے وہاں اللہ تعالیٰ نے حضرت انسان کو بنیادی موضوع بنایا ہے, کیونکہ اس کا سارا ایڈریس سارا خطاب انسان کو ہی ہے. اگر ہم قرآن مجید کا مطالعہ کریں تو قرآن مجید ہمیں انسان کے بارے میں حقیقی علم دیتا ہے. وہ علم یہی ہے کہ انسان کیسے پیدا ہوا اور پیدا ہونے کے بعد اس کو کہاں رکھا گیا, پھر اس کے بعد اس کو زمین پہ اتارا گیا, زمین پہ جب آیا تو وہ کس طرح بسا, کیا ہم نے اس کو عقل فہم اور سمجھ عطا کی, اور وہ کس طرح اپنے آپ کو اس ماحول میں بڑھاتا چلا گیا, اور پھر ایک وقت ایسا آیا کہ حضرت انسان خود خیالات میں بکھر گیا اور بکھرنے کی وجہ سے وہ اللہ سے کٹ گیا. یہ سب ایسی داستان ہے جو قرآن مجید میں حضرت انسان کی ملتی ہے. اس داستان کے ساتھ ساتھ دنیا میں بھی ہم اگر دیکھیں تو ہمارے ہاں بھی انسان کی بھی ایک تاریخ کو موضوع بحث بنایا گیا ہے, لیکن یہ بحث جو ہے یہ ایک دنیا دارانہ طریقے سے کی گئی ہے اور اس پر بہت کچھ لکھا بھی گیا ہے, کہا بھی جاتا ہے, اور اس کی بہت سی سائنسز یا علوم بھی ایجاد کر لیے گئے ہیں جو دنیا کی بڑی بڑی یونیورسٹیز میں ان علوم کو پڑھا کے اعلیٰ قسم کی ڈگریاں بھی دی جاتی ہیں. یہ سب ہو رہا ہے. حضرت انسان ایک بڑی عجیب چیز ہے, اللہ کا بنایا ہوا یہ شاہکار انسان کے لیے بھی خود ایک عجوبہ ہے کہ میں کیا ہوں, کب سے اس دنیا میں رہ رہا ہوں, میرا اوریجن کیا ہے, اور پھر اس کے بعد اس اوریجن کو حاصل کرنے کے بعد جب میں پیدا ہوتا ہوں تو ماحول, اس کے اثرات میری اپنی ذات پہ کیا اثر کرتے ہیں, اور پھر میرے اندر سے کس قسم کے اخلاق, کردار یا اعمال ظاہر ہوتے ہیں, اور پھر دوسری بات یہ بھی ہے کہ جس سوسائٹی میں رہتا ہوں, جن لوگوں میں رہتا ہوں, وہ سوسائٹی کس قسم کی بنتی ہے, ان کی اخلاقیات کیا بنتی ہیں, ان کے ہاں ایک دوسرے کے ساتھ معاملات یا رویے وہ کیسے بنتے ہیں. یہ سب ایسے موضوعات ہیں جو بڑا وسیع پہلو رکھتے ہیں اور اس کی بے شمار برانچز ہیں, اور اس میں بڑی دلچسپی کی باتیں بھی ہیں. یہ سب چیزیں دنیا میں اس وقت پڑھائی بھی جاتی ہیں, لوگوں کو سمجھائی بھی جاتی ہیں, اور لوگ سمجھ بھی رہے ہیں, لیکن جو اصل چیز ہے وہ سمجھنے کی یہ ہے کہ قرآن ایک حقیقی علم ہے جو اللہ تعالیٰ نے ہم انسانوں کو بخشا ہے. حضرت انسان کی جو فکر ہے, جو سوچ ہے, وہ حقیقی علم نہیں ہے, وہ ایک سوچ ہے, ایک فکر ہے. عقل کی مثال آنکھ کی طرح ہوتی ہے. آنکھ جو ہے جب وہ اس وقت دیکھتی ہے جب اس کے سامنے روشنی ہو. عقل کو اللہ تعالیٰ نے روشنی بخشی ہے وہ وحی کی بخشی ہے, وحی کے ذریعے وہ اس ساری روشنی کو دیکھتا ہے. لیکن اگر یہ وحی نہ ہو تو پھر عقل اندھی ہے, وہ تاریکیوں میں بھٹکتی ہے, اس کو کوئی صحیح راہ نظر نہیں آتی. وہ کیا کرتی ہے, پھر دھکے کھاتی ہے, مارا مارا پھرتی ہے, کھڈ میں بھی گرتی ہے, چوٹیں بھی کھاتی ہے, اور پھر اسی طرح اگر سیدھی بھی چلتی ہے تو اندھیرے میں یہی عقل اپنے آپ کو سر پہ, بازو پہ, جسم پہ کہیں بھی چوٹ لگوا سکتی ہے. یہ سب کچھ ہو رہا ہے. لوگوں نے اپنی عقلوں کی بنیاد پہ بہت سی باتیں کی اور پھر مار بھی کھائی, نہ صرف خود بہکے بہتوں کو بہکایا بھی صحیح. اور یہ بات یاد رکھیے کہ عقل انسانی جو ہے یہ کوئی ایسی چیز نہیں ہے کہ جو جس کے بارے میں ہم فیصلہ کر لیں یہ کمپلیٹ مکمل عقل ہے. اس لیے کہ ہر انسان کی عقل دوسرے سے جدا ہے. اگر ایک بندہ کسی ایک معمولی سی چیز کو بڑا بنا کے دکھاتا ہے تو دوسرا بندہ اسی معمولی چیز کو اس سے بھی بڑا بنا کے دکھا سکتا ہے. یہ عقل کا کام ہے. تو اس لیے عقل جو ہے اس کو فیصلہ کن شے قرار نہیں دیا جا سکتا. ہاں عقل کو روشنی ضرور چاہیے. وہ روشنی اگر انسان نصیب کرتا ہے تو وہ بھی دوسرے انسان ہے, اس کی بھی عقل ہے, وہ اس روشنی کو تسلیم نہیں کرے گا. لیکن اس روشنی کو اگر کوئی, اس عقل کو کوئی شے روشنی دکھا سکتی ہے تو وہ صرف وحی ہے. اللہ تعالیٰ کا ایک نظام ہے کہ اس نے حضرت انسان کو پیدا کر کے اس کو اکیلا نہیں چھوڑا, اس کی رہنمائی کے لیے, اس کی عقلی رہنمائی کے لیے وحی کا ایک نظام بنایا, بات اتاری. حضرت انسان کو اللہ تعالیٰ جانتا تھا کہ اس کی ضرورتیں کیا ہیں, اس کی عقل کیا سوچتی ہے, اس کو کس طرح سمجھایا جا سکتا ہے. تو اللہ تعالیٰ نے جو باتیں کہیں عقلی بھی ہیں اور بہترین باتیں ہیں. انسان کو اپنی زندگی میں بے شمار تجربے کرنے پڑے اپنی عقل کی بنیاد پہ. تاریخ پڑھ لیجئے, لیکن ہر جگہ ناکام رہا ہے. اس کو خود محسوس ہوا کہ یہ عقل کا فیصلہ غلط تھا. تو اس لیے اللہ تعالیٰ نے بجائے اس کے کہ انسان اپنے آپ کو تجرباتی مراحل سے گزار گزار کے اپنا وقت پاس کر لے اور فوت ہو جائے, کیوں نہ میں اس کا بندوبست کروں کہ اس کو میں براہ راست یا اس کو کم از کم اپنی طرف سے وحی اتار کے انہی کے اندر سے کسی بندے کو کھڑا کر کے گائیڈ لائن دے دوں. یہ ہے وہ چیز جس کو قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں وعلی اللہ قصد السبیل ومنہا جائر. یہ اللہ کی ذمہ داری ہے کہ بندوں کو سیدھی راہ دکھانا, یہ ذمہ داری اس کی ہے, یہ اسی نے لے رکھی ہے. اس لیے اس نے جو کچھ اتھارا کتابوں کی صورت میں انبیاء کرام کو وحی دے کے اور انہوں نے جو باتیں آ کے کہیں وہ انسان کو ماننا پڑیں گی. لیکن اگر انسان انسان کی مانے گا تو کیا ہوگا, وہ بڑے عجیب و غریب قسم کے اس کے فیصلے ہوں گے, عجیب و غریب قسم کی وہ تھیوریز پیش کرے گا, اور جس کا نتیجہ سوائے گمراہی کے اور کچھ نہیں. آپ دیکھیے قرآن مجید ایسی باتوں کو ڈسکس کرتا ہے جہاں تک آج تک انسان اتنی ترقی کے باوجود اپنے ماضی کی تاریخ کو اگر چھو بھی لے تو وہ ایسی جگہ جا پہنچتا ہے جو اس کے پیچھے کی جو تاریخ ہے اس کے علم میں نہیں ہے. وہاں وہ بالکل اندھیروں میں ہے. اس لیے تو یہ بات کہی جاتی ہے کہ ہم انسانوں کا ایک دور ایسا بھی تھا کہ جب ہم پتھروں کے دور میں رہتے تھے, غاروں میں رہتے تھے, اور غاروں میں جب رہتے تھے پتھروں میں, ہماری زندگی بھی جانوروں کی طرح تھی, بلکہ جانوروں سے بھی بدتر تھے. یہ وہ علوم ہے جو ہمارے ہاں پڑھائے جاتے ہیں یونیورسٹیز میں, اور یہ یاد رکھیے باقاعدہ ایک مذہب ہے, یہ ایک سوچ ہے, باغیانہ سوچ جو اللہ سے کاٹنے والی ہے, دین سے کاٹنے والی ہے, انسان کو مرتد بنانے والی ہے, بے دین دہریہ یہ بنانے والی سوچ ہے. کیا سوچ ہے کہ انسان غاروں میں رہتا تھا, تاریکیاں تھیں, اس کا کوئی جانوروں کی طرح اس کی زندگی تھی, ना मां की पहचान थी, ना बहन की, ना बीवी की, ना बेटी की। और फिर उसके बाद वो जब उठा है, उसकी सोसाइटी बनी है, तो उस सोसाइटी में भी यही कुछ था। वो महज़ब नहीं था, उसकी तहजीब कोई कल्चर नहीं था। वो उठा है और वक्त के साथ साथ उसने कोई आलात बनाए, उन आलात से वो अपने आप अपना शिकार करता, उसको बनाता, खाता। अजीब व गरीब किस्म की दास्तान है जो बयान की जाती है, मगर ये सब अकली बातें हैं। जो इंसान अपने आप को उस जगह ले जाना चाहता है जहां की तारीख का उसको इल्म नहीं है, कुरान मजीद को पढ़िए। कुरान मजीद ने इस चीज का जिक्र किया है और यह बताया है कि आदम अलैहिस्सलात व तस्लीम को अल्लाह ताला ने किस तरह पैदा किया। याद रखिए, ये वो वक्त है जब कोई इंसान जिंदा नहीं था, अभी इंसानों का आगाज ही नहीं हुआ था। ये वो तारीख है। हजरत आदम को किस तरह पैदा किया? अल्लाह ताला फरमाते हैं कि मैंने जब उनको बनाया, फैजा सवैतुहु व नफखतु फीही मिन रूही, जब मैंने हजरत इंसान के नाक, आंख, कान, जिस्म पूरा, सर, जिस्म, बाजू, पेट, टांगे, उंगलियां, पांव सब बना दिए, तो मैंने कहा जब मैं ये बना दूं, व नफखतु फीही मिन रूही, और उसमें अपनी रूह फूंक दूं, अपने हुक्म से इस रूह को फूंक दूं जो उसके लिए मैंने बनाई है, तो फ़क़ऊ लहू साजिदीन, तो फरिश्तों तुम सब के सब उसके आगे सजदे में गिर जाना। ये वो इब्तिदा है कि जिसको अल्लाह ताला फरमा रहे हैं कि मैंने हजरत इंसान को खुद बनाया, खुद उसकी शक्ल बनाई, खुद उसके नक्शक बनाए और अपना एक शाहकार बना के इस कायनात में छोड़ दिया, और खुद एतराफ किया कि फी अहसनी तकवीम, बेहतरीन सूरत, इस कायनात का बेहतरीन शाहकार यही हजरत इंसान है, इसको देख लो और मेरी खुदाई को पहचान लो कि मैं अल्लाह हूं, मैं ये कर सकता हूं, कोई और नहीं बना सकता। और फिर जब बनाया है तो ये कम एहतराम है हजरत इंसान का कि जिसको अल्लाह ताला खुद फरमाते हैं खलकतुहु बियदी, कि मैंने इसको अपने हाथों से बनाया है, अपने हाथों से पैदा किया, ये कम एहतराम है। फिर इस एहतराम के साथ आगे देखिए, यही इंसान पैदा होता है, अभी उसने एक सजदा अपने अल्लाह को नहीं किया, अभी एक सजदा नहीं किया, लेकिन उससे पहले अल्लाह ताला ने क्या किया? वो फरिश्ते जो अल्लाह के मुकर्रब थे, इंतहाई मुकर्रब, नेक, उन सब को आदम के आगे गिरा दिया कि तुम पहले इसके आगे झुको, इसको सजदा करो। ये कम एहतराम है? कितना बड़ा एहतराम है जो अल्लाह ताला ने हजरत इंसान को दिया है। ये वो चीज है जिसको हम कुरान मजीद में पढ़ते हैं, और फिर उसके बाद साथ ये भी पढ़ते हैं कि अल्लाह ताला ये फरमाते हैं कि मैंने इंसान को मट्टी से पैदा किया, खलकहु मिन तुराब, तो उसको मट्टी से पैदा किया। मट्टी से पैदा करने के बाद उसकी जो मुख्तलिफ फेजेज हैं, जब उसमें मट्टी में पानी मिलाया, और मट्टी भी किस तरह, कौन सी मट्टी? प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह ताला ने ज़मीन के हर हिस्से से मट्टी की एक मुट्ठी ली और उस मुट्ठी से हजरत इंसान को पैदा किया, उसी मट्टी से, जिसकी वजह से इंसानों में कुछ गोरे हो गए, कुछ काले हो गए और कुछ सुर्ख हो गए। ये आप फरमाते हैं, और इसी चीज को हमारे मौर्रखीन ने ये लिखा है कि सैयदना नूह अलैहिस्सलात व तस्लीम के जो तीन बेटे थे, साम, हाम और याफिस, ये तीनों बेटों की जो औलाद है, ये मुख्तलिफ कॉन्टिनेंटल में जाके सेटल हुए हैं, उससे जो औलाद आगे फैली है, ये उसी के नताइज हैं। कोई काला बन गया, कोई सफेद बन गया, कोई ब्राउन बन गया, या कोई रेड बन गया, ये मौर्रखीन हमारे लिखते हैं। लेकिन बात वही है मट्टी वाली, कि मट्टी का जो रंग है उसके असरात हैं, वो इस हजरत इंसान पे आए और इंसान का रंग और उसका वजूद ऐसे ही बन गया, वही रंग इख्तियार कर गया। और फिर मट्टी की एक खास खसूसियत ये भी है कि कहीं वो नरम है, कहीं बंजर है, कहीं पथरीली है, यही इंसान का मिजाज है। ये प्यारे रसूल सल्लम फरमाते हैं, कोई बड़ा नर्म इंसान है, को बड़ा बंजर है जिससे कोई फायदा किसी को नहीं होता, और कोई पत्थर की तरह बड़ा सख्त है उस पर कोई अच्छी से अच्छी बात भी असर नहीं करती, उसका दिल नहीं पसीजता। ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, ये वही की बातें हैं, वही की बातें जो हकीकी इल्म है। फिर उसके बाद ये भी है, कुरान मजीद में अल्लाह ताला फरमाते हैं, हमने हजरत इंसान से कहा, हमने हजरत आदम अलैहिस्सलातु वस्सलाम को जन्नत में रखा और जन्नत में उनका जो घर बनाया तो हमने कहा कि उस्कुन अंत वज़ौजुक, कि पहला घर इंसान का जो आबाद हो तो वो शादी से आबाद हो, नाजायज ताल्लुकात से नहीं, जानवरों की जिंदगी की तरह नहीं, शादी से। तुम और तुम्हारी बीवी दोनों इस जन्नत में रहो। ये हजरत इंसान की इब्तिदा है, ये इब्तिदा है। और फिर हजरत आदम अलैहिस्सलाम को जो बातें समझा दी वो भी कहा कि पल्ले बांधना, गलती हो सकती है लेकिन ये गलती ना हो, गलती हुई जन्नत से निकाल दिए गए। और जब इस जमीन पे आए तो ये अकल उसकी अब काम करने लगी, उसने ही सोचा कि वो जन्नत जिसमें हर आराम था, हर शय नसीब थी, अब यहां नसीब नहीं है, मेहनत करना पड़ती है, तकलीफ अलग है, खौफ अलग है, लेकिन इस सब कुछ के बावजूद एक बड़ी शय जो हजरत इंसान पर गालिब थी वो यही थी कि सारी सजा मेरे कसूरों की है, ये इंसान की अकल है, ये बंदा है जिसको अल्लाह ताला ने ऐसी समझ दी थी। वो उतर के कहता है रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन्ना मिनल खासिरीन, मौला बड़ा जुल्म कर चुका हूं, बड़ी ज्यादती की है, अगर तूने मुझ पर रहम न किया तो मैं वाकई नुकसान उठाने वालों में से हो जाऊंगा। ये दोनों दुआएं करते हैं मियां बीवी। क्या हजरत इंसान को अकल नहीं थी? क्या ये महज़ब आदमी का काम नहीं है? ये तो है दीन, मुख्तसर सी बात मैं कर रहा हूं, ये तो है हमारा दीन जो कुरान मजीद बताता है कि किस तरह हजरत इंसान का आगाज हुआ और किस तरह आदम अलैहिस्सलात व तस्लीम अपनी बीवी के साथ इस जमीन पे उतरे और उन्होंने घर आबाद किया, अल्लाह ने उनको औलाद दी, औलाद को वो समझाते, उनके दो बेटों का वाक्य भी कुरान मजीद में अल्लाह ताला ने बयान किया है, बेटे दोनों हैं, अल्लाह को मानते हैं और रब की इबादत भी करते हैं, कुर्बानियां पेश करते हैं, वो कुर्बानियां कबूल होती हैं। और जो आदम अलैहिस्सलाम बहसियत एक बाप के और नबी के अपने बच्चों को समझाते हैं कि ये कानून है जो अल्लाह ने उतारा है, इस कानून के मुताबिक तुमने चलना है, तो एक बेटा उस कानून को नहीं मानता तो नतीजतन वो हसद में आके अपने भाई को कत्ल करता है। क्या हसद कोई बेवकूफी या पत्थरों के दौर का काम है? हजरत इंसान जानवरों से भी बदतर था? ये हमारा दीन है जो समझा रहा है, कुरान मजीद समझाता है, कुरान मजीद। आज हमारा नौजवान अपने जहन में बड़े सवाल रखता है, दीन के बारे में बड़ा कंफ्यूज है, मैं क्यों आया, क्यों पैदा हुआ, ये वाकई अल्लाह है भी सही कि नहीं, ये सब कुछ क्या है, और अजीब गरीब बातें पढ़ के, मुख्तलिफ थ्योरीज पढ़ के अजीब गरीब किस्म का जहन उसका मलगूबा बना हुआ है, ना वो दीन का है, ना दुनिया का, ना कोई और जहन है उसका। ये हालात हैं। कुरान पढ़िए, कुरान मजीद हमें समझाता है कि हमारा असल क्या है, असल यही है। और दुनिया क्या समझा रही है? वो ये समझाती है कि हजरत इंसान जो है ये बंदरों की औलाद है, और दूसरों ने बढ़ के ये कहा नहीं, बंदर इंसान की औलाद है, कुछ कहने वाले ये भी हैं, बंदर इंसान की औलाद है, और इस थ्योरी को बड़ा पसंद किया गया। और अफसोस ये है कि इस मुल्क में जहां कुरान को इस मुल्क का बुनियादी दस्तूर करार दिया गया है, उस मुल्क में इस किस्म की तालीम سکولوں میں، کالجز میں، یونیورسٹیز میں عام پڑھائی جا رہی ہے، اور یہ قرآن مجید کی تعلیم کے بالکل مخالف تعلیم ہے. گویا کہ قرآن کو نہ ماننا اور ایسے فلاسفرز کو ماننا اور ان کے مذہب کو تسلیم کر لینا، یہ ہم کھلم کھلا اس کا اعلان کر رہے ہیں. سوچنے کی بات یہ کہ کیا واقعی حضرت انسان بندروں کی اولاد ہے؟ سوچنے کی بات یہ ہے. عجیب و غریب قسم کی فلاسفی، عجیب و غریب قسم. یہ مختلف فیزز سے گزرا ہے اور اس کے بعد جا کے انسان بنا ہے. اور بھائی فیزز سے تو بہت سے لوگوں کو گزارا بھی جا سکتا ہے. عرب کو دیکھ لیجئے، عرب اور جیوز، کتنی پرانی نسلیں ہیں، یہ کتنی پرانے نسلیں ہیں. ان کے ہاں ختنہ ہوتا تھا، شروع سے ہی ختنہ ہو رہا ہے. کئی نسلیں اوپر چلے جائیں، ختنے ہو رہے ہیں، لیکن آج تک کوئی بچہ ایسا پیدا نہیں ہو سکا جو مختون ہو، جس کا ختنہ ہو چکا ہو. کوئی بچہ ایسا پیدا نہیں ہوا. کوئی چڑیا آج تک مرغا نہیں بن سکی، کوئی گدھا آج تک گھوڑا نہیں بن سکا، لیکن ہم ان چیزوں کو ماننے کو تیار ہیں کہ انسان جو کہتا ہے، اس کی عقل جو کہتی ہے بڑی زبردست ہے، بہت اچھی بات کہی ہے اس نے. اور پھر فلسفہ کہاں وہاں اس کی جا کے ڈانڈے ملاتے ہیں، یہ اربوں کھربوں سال، کروڑوں سال پرانی بات ہے کہ سمندر کے ساحل پہ ایک کائی سی ابھری اور اس کے نیچے حرکت ہوئی، اور اس حرکت سے زندگی پیدا ہو گئی، اور پھر اس کو کروڑوں سال لگے، اور پھر اس طرح وہ جرمز بڑھتے بڑھتے اس میں اندر وجود آ گیا، اور پھر یہ وجود بڑا بن کے باہر نکلا سمندر کے، اور یہ حضرت انسان تھا. اور پھر دوسری بات جو بڑی عجیب سی بات ہے اور ہنسی کی بات ہے، کہ جو وائٹ لوگ ہیں وہ چمپینزین کی اولاد ہیں، اور جو کالے ہیں وہ گوریلوں کی اولاد ہیں، اور جو ریڈ انڈینز ہیں وہ تگنا نام کا کوئی بندر ہے، اس کی اولاد ہے. پتہ نہیں کہاں سے یہ چیزیں لی جا رہی ہیں، کوئی اس کا سورس نہیں، عقلی باتیں ہیں. مانا جا رہا ہے ان کو کہ ہاں ہم ایسے ہی ہیں. وہ اللہ تعالیٰ فرماتے ہیں انی جاعل فی الارض خلیفہ قالوا اتجعل من یفسد فیہا ویسفک الدماء. یہ اللہ تعالیٰ نے فرمایا، یہ قرآن ہے، حقیقی علم ہے. ہم اس کو چھوڑ کے کن چیزوں کو قائل ہو رہے ہیں، کیا چیزیں پڑھائی جا رہی ہیں. اور آج کل کا جو دور ہے، آج کل کا جو دور، اس دور میں دیکھیے قرآن اپنی حقانیت کو کس طرح وقت کے ساتھ ساتھ سچ اپنے آپ کو ثابت کرتا جا رہا ہے کہ میں سچی کتاب ہوں. 1500 سال پرانی کتاب آج بھی اپنے وجود کو، اپنے حق ہونے کو، اپنے سچ ہونے کو ثابت کر رہی ہے. قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں کہ ہم ان لوگوں کو، نوریہم آیاتنا فی الآفاق، ہم ان مرتد لوگوں کو، دہریے لوگوں کو، نہ ماننے والوں کو، قرآن کو نہ ماننے والوں کو، اور صرف یہ سوچنے والے کہ یہ کائنات خود بخود بن گئی، ہم ان کو اپنی نشانیاں اس کائنات میں دکھاتے رہیں گے. اور دیکھیے اللہ تعالیٰ کس طرح دکھا رہا ہے. آج کی میڈیکل سائنس اس بات کو پروو کرتی ہے کہ بندروں کے جینز اور انسانوں کے جینز بالکل ٹوٹلی مختلف ہیں. سوال ہی پیدا نہیں ہوتا کہ وہ ایک دوسرے سے مل سکیں. یہ ایک حقیقت ہے. پھر اس کے بعد جو اصل چیز ہے وہ بھی دیکھیے. قرآن مجید میں اللہ تعالیٰ نے بنو اسرائیل کے بارے میں یہ فرمایا کہ ان کی بستی کے ایک لوگ تھے جن پر ہم نے یہ قانون نافذ کیا ہوا تھا کہ ہفتے کے دن شکار نہیں کرنا، ہم نے منع کیا تھا، ہفتے کا دن خالص عبادت کے لیے رکھ لو. مگر انہوں نے اس قانون کو توڑا اور ہفتے کے دن شکار کر ڈالا. وہ اس طرح کہ سمندر کے راستے سے ہی ایک نالی بنا کے آگے گڑھا کھودا، اور اس گڑھے میں ہفتے کے روز جو مچھلیاں آئیں ان کو صرف ان کا راستہ جانے کا بند کر دیا، مچھلیاں پھنس گئیں، اور اتوار کے روز ان کو نکال لیا اور کہا ہم نے ہفتے کے دن تو کوئی شکار نہیں کیا. یہ کس کو دھوکہ دے رہے ہیں؟ اللہ تعالیٰ نے اس ہیلے کی وجہ سے ان کو سزا ایسی دی اور فرمایا قلنا لہم کونو قردتن خاسئین، تم بندر بن جاؤ. اللہ نے ان کو بندر بنا دیا، مسخ کر دیا ان کے وجود کو. یہ بنو اسرائیل کی ایک تاریخ ہے، اور اس تاریخ پر ایک بدنما دبا ہے. اسی تاریخ پر، بنو اسرائیل کی تاریخ پر ایک ایسا بدنما دبا ہے کہ جس کو وہ مٹا نہیں سکتے. قرآن مجید نے اس کا ذکر کیا ہے کہ یہ ایسے لوگ تھے کہ جن کو اللہ تعالیٰ نے حضرت داؤد علیہ السلام کی زبان سے بھی ان کے خلاف، یعنی حضرت داؤد علیہ السلام نے بھی ان کے خلاف بد دعائیں کی، اور اللہ نے حضرت داؤد علیہ السلام کی دعائیں سن کے ان میں سے کچھ کو خنزیر بھی بنا دیا اور کچھ کو بندر بنایا. کیوں؟ مسلسل نافرمانیاں، مسلسل نافرمانیاں. نہ کتاب کو ماننا، نہ رسول کو ماننا، بغاوت کرنا، رسول کے خلاف ایکا کرنا، حتیٰ کہ رسول کو قتل کرنا ہے تو قتل بھی کر دینا، یہ سب کام تھے. یہ ایک تاریخ ہے جو قرآن ہمارے سامنے کھول کے رکھتا ہے. کیا یہ ممکن نہیں کہ یہ جو تاریخ بتانے والے لوگ ہیں، ڈارون، جن کا نام آج بچے بچے کی زبان پہ ہے، کہ وہ ایک یہودی تھا، اس سے کسی کو انکار نہیں ہے، وہ یہودی تھا، اور اس نے یہ سوچ کے کہ قرآن مجید ہماری تاریخ کو یوں پیش کرتا ہے تو میں کوئی ایسی تھیوری پیش کر دوں کہ جس سے نہ صرف ہم بدنام ہوں بلکہ سارے انسانوں کو میں کہہ دوں ہم بندروں کی اولاد نہیں بلکہ تم بھی سب بندروں کی اولاد ہو. یہ قرآن مجید کے مقابلے میں ہو سکتا ہے اس نے یہ بات سوچی ہو، اور جس کا اس نے یہ سوچ دی ہماری اکثریت نے لے لی اور قبول کر لی. پھر اس کے بعد آئیے یہ کہ سیدنا حضرت آدم علیہ السلام و تسلیم زمین پہ اترتے ہیں، کیا واقعی ان کے اندر کوئی سینس نہیں تھی؟ کیا وہ کھوٹے اور کھرے کو جانتے نہیں تھے؟ کیا وہ مہذب انسان نہیں تھے؟ کیا یہ تہذیب نہیں ہے کہ وہ جب اترے ہیں تو وہ اپنی فیملی کے ساتھ، بیوی کے ساتھ رہ رہے ہیں؟ یہاں اللہ فرماتے ہیں اہبطوا قل نہبطوا منہا، اس جنت سے اب اتر جاؤ، بعضکم لبعض عدو، شیطان اب تمہارا دشمن تم دونوں کا، اور تم دونوں اب اس کے دشمن. تو سیدنا آدم علیہ السلام اپنی بیگم کے ساتھ، ہما حوا کے ساتھ جب اترتے ہیں یہاں زمین پہ، تو کیا ان میں کوئی سمجھ نہیں تھی؟ کیا وہ واقعی جانوروں کی زندگی گزارتے تھے؟ کیا یہ احساس کہ میں واقعی بڑا ظلم کر چکا ہوں، گناہ کر چکا ہوں، یہ اس دور میں جبکہ کوئی انسان ان کے ارد گرد نہیں ہے، وہ اکیلے ہیں دونوں میاں بیوی، کیا یہ احساس اس بات کا اشارہ نہیں کہ حضرت انسان شروع سے ہی اپنے رب کو پہچانتا ہے اور اپنی غلطیوں کو تسلیم کرتا ہے؟ اس کو احساس ہے کہ گناہ کیا ہے، نیکی کیا ہے؟ یہ سب چیزیں قرآن مجید ہمیں بتاتا ہے، مگر ہم ہیں کہ ہم اپنے آپ کو لے جاتے ہیں پتھروں کے دور میں، اور انسانی عقل کی باتیں جو ہیں ان کو ہم تسلیم کرتے ہیں. قرآن مجید کو پڑھیے، حقیقت میں قرآن مجید ایسے گوشے کھول کھول کے ہمارے سامنے رکھتا ہے کہ جس کا ایک الگ ایک دین، ایک الگ نظریہ ہے، اور اس کے مخالفت میں جو کچھ کہا جا رہا ہے آج وہ ہم پروموٹ کر رہے ہیں، اور اس اصل جو چیز ہے بحیثیت ایک مسلمان ہونے کے ہم اس کو نہیں جانتے. قرآن مجید کے ساتھ ہمارا تعلق بڑا گہرا ہونا ضروری ہے، ورنہ حقیقت یہ کہ آج کل جو کچھ ہو رہا ہے، جس قسم کے علوم دنیا کو سکھائے جا رہے ہیں، یونیورسٹیز میں مختلف سائنسز انٹروڈیوس کرائی جا رہی ہیں، ان سب کو دیکھ لیجئے، یہ سب کچھ پڑھا رہی ہیں مگر اچھا انسان پیدا نہیں کر رہی. سب کچھ ہو رہا ہے، ایک اچھا انسان معاشرے سے باہر نہیں آ رہا، اس وہاں سے باہر نہیں آ رہا. کیا مقصد ہے؟ یعنی ہماری اپنی اسی مختصر سی داستان کو پڑھیے تو سیدنا آدم اور سیدہ حوا इन दोनों की लाइफ में कोई ऐसा क्लैश नज़र नहीं आता, हत्ता कि उनके बच्चों में भी, औलाद में भी, नज़रियाती फिक्र जो है उसमें भी कोई इख्तलाफ नज़र नहीं आता, और ये नस्ल दर नस्ल चलता जा रहा है हज़रत नूह अलैहिस्सलातु वस्सलाम तक, और फिर उसके बाद सैयदना नूह अलैहिस्सलाम की कौम में जब गुमराही आती है, शिर्क आता है, लब से कटते हैं, तब सैयदना नूह अलैहिस्सलाम को एक पहला रसूल अल्लाह बना के भेजता है। अल्लाह ताला खुद फरमाते हैं, कानन नास उम्मतम वाहिदा, इस इख्तलाफ से पहले लोग जो थे वो एक ही उम्मत थे, एक जैसे ख्यालात थे उनके, एक ही रब की इबादत करते थे, मानने वाले थे अल्लाह को, कोई ये नहीं था कि वो अल्लाह को नहीं जानते थे, जानते थे, उसकी इबादत करते थे, उसके यहां गिड़गिड़ाते थे, कुर्बानियां पेश करते, अल्लाह कबूल करता था, अपने गुनाहों का इतराफ करते थे। ये किसका काम है? एक महज़ब इंसान का, जिसके पास कोई इल्म हो, जो जानता हो कि गुनाह क्या है, अच्छा क्या, अच्छाई क्या है और बुराई क्या है। लेकिन फिर उसके बाद ये भी है कि वो इन तमाम चीज़ों को अगर हम पढ़ें, सैयदना नूह अलैहिस्सलातु वस्सलाम जब रसूल बना के भेजे गए, उनसे पहले उनके हालात को पढ़ें, तो पता यही चलता है कि सोशल वैल्यूज़ थी कुछ उनकी, जिसमें रिश्तों का तकद्दस था। जी हाँ, रिश्तों का तकद्दस था, एक कानून था कि किस किस से शादी करनी है, माँ बहन बेटी बीवी सबकी पहचान थी। ये कुरान मजीद कहता है, कान अन्नास उम्मतम वाहिदा। हजरत आदम के दो बेटों में जो इख्तलाफ हुआ है हाबील और काबील में, वो इसी बुनियाद पे हुआ है कि हाबील ये चाहता था कि मैं अपनी सगी बहन से, अपनी बहन से शादी करूं जो मेरे साथ पैदा हुई है, जबकि कानून ये था कि दो जन्म में, यहां भी पहले जन्म में अगर बहन भाई पैदा हुए हैं और दूसरे जन्म में भी बहन भाई पैदा हुए हैं, तो पहले दूसरे के लड़ दूसरे भाई की शादी पहले जन्म की बहन से होगी, यानी उससे होगी। ये कानून था, इंसानों को चलाना था, अल्लाह ताला ने उस वक्त ये कानून बनाया। लेकिन इब्तिदा शादी से हुई है, जौज का है, हजरत हव्वा को जौज का है कि तुम्हारी बीवी, तो उसने कानून को तोड़ा और नतीजा क्या निकला कि हजरत आदम भी उसको समझाते हैं मगर वो नहीं मानता। नतीजा क्या निकलता है कि वो अपने भाई को, जो बड़ा नेक भाई था, जो अल्लाह के कानून पर अमल करने वाला था, उसको उसने कत्ल कर दिया। ये गैर महज़ब अमल था जो उसने किया है, जिसको कुरान मजीद ने बड़ा नुमाया करके बयान किया, और फिर एक कानून इंसानों के लिए बना दिया, बनु इसराइल के लिए भी, हर इंसान के लिए, और हर किताब में यह कानून बना दिया। मिन अजली जालिक कतबना अलैहिम फीहा अन्न नफ्स बिन नफ्सी वल आइना बिल आइनी, कि हमने फिर ये लिख दिया कि बस जो किसी जी को कत्ल करेगा उसके बदले में उसको कत्ल किया जाएगा। ये कानून बना दिया, ये शुरू से चला आ रहा है, उस दौर का नहीं है जबकि कोई तहजीब नहीं थी, शुरू से ये चला आ रहा है कानून। इसलिए अपनी तारीख को पढ़ने के लिए ये बड़ा ज़रूरी है कि हम कुरान मजीद का मताला करें, इससे हमें पता चलेगा कि हम इंसान शुरू से ही अल्हम्दुलिल्लाह बड़े अच्छे तरीके से चलते आ रहे हैं, और हम पत्थरों के दौर के गारों में रहने वाले जानवरों की तरह या काई से उठने वाली जो ज़िंदगी है उससे हम पैदा नहीं हुए, या ऐसे रहने वाले नहीं थे, बल्कि हकीकत ये है कि बड़ा महज़ब हमारा माजी है। उसको पढ़ें, हज़रत आदम अलैहिस्सलाम के वाक़यात को, शीस अलैहिस्सलाम के वाक़यात को, नूह अलैहिस्सलाम से पहले जितने भी नबी आए हैं, इदरीस अलैहिस्सलाम आए हैं, इन सब के वाक़यात को पढ़ें, तो पता चलता है अल्लाह ने उनको सराहा है कुरान मजीद में, यानी उनकी शख्सियत को बड़ा नुमाया किया है कि उस दौर में भी ये लोग चुने हुए लोग थे अल्लाह तबारक व तआला के, और जानते थे कि हमारा रब कौन है, हम उसके वाके क्या हैं। इसलिए ये सारे उलूम कुरान मजीद खुद भी देता है हमें। इसलिए जो कुछ भी बहरहाल दुनिया में इस वक्त पढ़ाया जा रहा है, नेट है, आज बैठ के हम सब कुछ पढ़ते भी हैं, सुनते भी हैं, मुतासर भी होते हैं, कभी मौका मिले तो कुरान मजीद का भी मुताला ज़रूर करना चाहिए और गहराई से करना चाहिए। इंशाअल्लाह इससे हमें मालूम होगा یا ہم ہر اعتبار سے انسانی جو فکر ہے بڑے بڑے فلاسفرز ہیں ان سے اعلیٰ برتر اور بہتر ہیں، اور ہماری سوچ زیادہ بہتر ہے بنسبت اس کے کہ جو لوگ آج کوئی دعویٰ کرتے ہیں اور اگلے دن ان کی اس تھیوری کو ریجیکٹ کرنے والے ہزاروں لوگ سامنے کھڑے ہوتے ہیں. لیکن قرآن مجید نے جو کچھ پیش کیا ہے اس کو آج بھی لوگ مانتے ہیں، اس کی تردید نہیں کر سکتے اور اس کا مقابل بھی کچھ نہیں لا سکتے. یہ ہے وہ قرآن مجید کی برتری جو اللہ تبارک و تعالی نے قرآن مجید اتار کے ہم انسانوں کے لیے قیامت تک کے لیے باقی چھوڑ دیا، کہ ہم اس کو سمجھیں، اس کو پڑھیں اور پھر دیکھیں کہ لوگ کیا کہتے ہیں اور قرآن مجید کیا کہتا ہے. انشاءاللہ اس سے راہ سیدھی نظر آ جائے گی. اقول قولی ھذا واستغفر اللہ لی ولکم ولسائر المسلمین برحمتک یا ارحم الراحمین.